रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मन्त्री परिषदको सिफारिशमा प्रतिनिधि सभा विघटन। आगामी वैशाख 17 र 27 गते दुई चरणमा निर्वाचनको मिति घोषणा। प्रतिनिधि सभा विघटनको निर्णयमा असहमति जनाउँदै सरकारका 7 मन्त्रीद्वारा सामूहिक राजीनामा। प्रतिनिधि सभा विघटन गरी निर्वाचनमा जाने सरकारको निर्णय मुलुकलाई अस्थिरता र अराजकतातर्फ धकेल्ने कदम भएको नेपाली कांग्रेसको प्रतिक्रिया। संवैधानिक परिषदद्वारा विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिश। र कोरोना महामारी पुनः फैलन थालेको भन्दै युरोपका अधिकांश मुलुकहरूद्वारा लकडाउनको घोषणा। अब समाचार विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री परिषदको सिफारिशमा प्रतिनिधि सभा विघटन गर्नुभएको छ। संविधानको धारा 76 को उपधारा 1 र 7 तथा धारा 85 एवं संसदीय प्रणालीको आधारभूत मर्म मूल्य मान्यता तथा संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि जनता समक्ष जान मन्त्री परिषदले सिफारिश गरे बमोजिम राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। नयाँ जनादेशका लागि 2078 साल वैशाख 17 गते पहिलो चरणमा र वैशाख 27 गते दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी मिति तोकिएको पनि राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। त्यसअघि मन्त्री परिषदको बैठकले संघीय संसदको प्रतिनिधि सभा विघटनका लागि सिफारिश गर्ने निर्णय गरेको थियो। प्रतिनिधि सभा विघटनको निर्णयमा असहमति जनाउँदै सरकारका 7 जना मन्त्रीहरूले हिजै सामूहिक राजीनामा दिनुभएको छ। नेपाली कांग्रेसले मन्त्री परिषदले प्रतिनिधि सभा विघटन गरी वैशाखमा मध्यावधि निर्वाचन गर्ने गरी गरेको निर्णय मुलुकलाई अस्थिरता र अराजकतातर्फ धकेल्ने कदम भएको बताएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बुढा नीलकण्ठमा केन्द्रीय कार्य समितिका पदाधिकारी एवं पूर्व पदाधिकारीको हिजो बसेको बैठकले मन्त्री परिषदको सिफारिश र राष्ट्रपतिबाट उक्त सिफारिश स्वीकृत भएको घटनामा पार्टीको गम्भीर ध्यान आकृष्ट भएको भन्दै यो निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई असफलतातर्फ लैजाने काम गरेको आरोप लगाएको छ। यसैबीच नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक पुस 7 गते बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुलुकको पछिल्लो राजनैतिक विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले सरकारको पछिल्लो कदमको विरोध गर्ने निर्णय गरेका छन्। सिंहदरबारमा हिजो बसेको संयुक्त बैठकले सरकारको पछिल्लो कदमको विरोध गर्ने निर्णय गरेको हो। यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा विघटन गर्ने नेकपा नेतृत्वको सरकारको निर्णय संविधान र प्रजातान्त्रिक मूल्य मान्यता विपरीत रहेको जनाएको छ। जनता समाजवादी पार्टी नेपाल जसपाले मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधि सभा विघटनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले 4 वटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर मुलुकको सुरक्षा चुनौतीका विषयमा छलफल गर्नुभएको छ। छलफलमा प्रधान सेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीको सहभागिता थियो। यसैबीच संसद विघटनपछि मुलुकमा उत्पन्न परिस्थितिका कारण शान्ति सुरक्षामा असर पर्न सक्ने निष्कर्षका साथ नेपाल प्रहरीले मातहतका कार्यालयलाई उच्च सुरक्षा सतर्कता अप्नाउन निर्देश दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ जनादेशका लागि हुन लागेको प्रतिनिधि सभाको निर्वाचनका लागि सरकारका तर्फबाट निर्वाचन आयोगलाई आवश्यक सबै सहयोग गरिने बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो निर्वाचन आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले निर्वाचन आयोगले स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गर्नुभयो। भेटमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नयाँ जनादेशका लागि हुन लागेको प्रतिनिधि सभाको निर्वाचन एउटै मितिमा गर्दा सस्तो र व्यवस्थापन गर्न समेत सजिलो हुने बताउनु भएको निर्वाचन आयोगले जनाएको छ। प्रमुख आयुक्त थपलियाले आयोगले आजैदेखि निर्वाचनको तयारीका लागि आवश्यक काम शुरू गर्ने जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटिको हिजो बसेको बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कार्यवाही गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेश गर्ने निर्णय गरेको छ। केन्द्रीय कमिटी बैठक भोलि बोलाउने निर्णय स्थायी कमिटी बैठकले गरेको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। बैठकले पूर्व सभामुख कृष्ण बहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय समेत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। सबै एकैछिन विज्ञापन।
नमस्ते बाउजू, चिया पिउनु भो?
नमस्ते बाबु, पिउँदैछु। बच्चाहरू के गर्दैछन् त?
सधैँ खेलेर बिताउँथे, हिजो आज पाठशाला सियुजी लिएर पढ्दैछन्। तपाईँको नि?
हाम्रा पनि पाठशाला सियुजीबाटै पढ्दैछन्। आजकल त कति सजिलो भएको छ है। नेपाल टेलिकमले सरकारी स्कुलका 12 कक्षासम्मका विद्यार्थी, शिक्षक र अभिभावक समेटेर एकदमै सस्तोमा ग्रुप बनाइदिएको। पाठशाला सियुजीबाट त ग्रुपभित्र जति कुरा गरे पनि हुने, शिक्षा मन्त्रालयले राखेको सजिलै बुझिने पाठ्य सामग्री भएको वेबसाइट खोलेर पढ्न, अनि स्कुलबाट ग्रुप एसएमएस पनि पठाउन मिल्ने, कति राम्रो सुविधा है।
अझ यसमा आबद्ध भएपछि त खर्च पनि पालिका मार्फत सरकारले नै तिरिदिने रे।
सबैको लागि, सधैँको लागि
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। संवैधानिक परिषदको बैठकले विभिन्न संवैधानिक आयोगका रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिश गरेको छ। परिषदको मंगसिर 30 गते र हिजो बसेको बैठकले रिक्त विभिन्न पदमा नियुक्तिका निर्णय गरेको परिषद सदस्य एवं राष्ट्रसभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले जानकारी दिनुभयो। नेपालमा हाल कुल संक्रमित मध्ये 96% कोरोना संक्रमित निको भएका छन्। हिजो थप 1097 जना संक्रमण मुक्त भएसँगै हालसम्म 96% संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमण मुक्त हुने संख्या 2,43,664 रहेको छ। हिजो 588 जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा हालसम्म संक्रमित हुने संख्या 2,53,772 पुगेको छ। हिजो संक्रमित 11 जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने संख्या 1,788 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणको परीक्षण सबैले गर्न गराउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ। मन्त्रालयको हिजोको प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले सातै प्रदेशका कोविड अस्पताल तथा प्रयोगशालाहरूमा सबैको निशुल्क परीक्षण गर्ने व्यवस्था गरेकाले सबैले संक्रमणको परीक्षण गर्न अनुरोध गर्नुभयो। प्रवक्ता गौतमले संक्रमणको लक्षण तथा चिन्ह देखिएका तथा स्वास्थ्य उपचारमा अस्पताल जानुपर्ने व्यक्तिहरूलाई समेत परीक्षण गरी संक्रमणको चक्र फैलनबाट रोक्नमा सहयोग पुर्याउन आग्रह गर्नुभयो। यस्तै सरकारले सबै प्रदेशहरूमा कोरोना संक्रमणको एन्टिजेन परीक्षण शुरू गरेको प्रवक्ता गौतमले जानकारी दिनुभयो। अब केही अन्तर्राष्ट्रिय समाचार। कोरोना विरूद्ध खोप विकास र परीक्षणका नतिजाहरू सार्वजनिक भइरहेका बेला महामारी फेरि फैलन थालेको भन्दै युरोपका अधिकांश मुलुकहरूले लकडाउनको योजना सार्वजनिक गरेका छन्। केही साता यता बेलायतमा बढ़दै गएको कोरोना भाइरसको संक्रमणलाई कम गर्नका लागि यो समयमा लकडाउन गर्नु परेको अधिकारीहरूले बताएका छन्। बेलायतले महामारी नियन्त्रणका लागि चौथो चरणको प्रतिबन्धात्मक नियमहरू जारी गरेको छ। कोरोना भाइरसको तेस्रो लहर शुरू भएको अस्ट्रेलियाको भिक्टोरिया राज्य र सिडनी शहरमा कोरोना नियन्त्रणका लागि सिमानाका बन्द गरिएको छ। अर्को युरोपेली मुलुक इटलीमा पनि सोमबारदेखि 15 दिनसम्म महामारी नियन्त्रणका विभिन्न उपायलाई सक्रिय गरिएको छ। ती मुलुकहरूमा नयाँ वर्ष र क्रिसमसका बेला ठूला जमघट र आवागमन हुने सम्भावना रहेको भन्दै युरोपेली अन्य मुलुकहरूले पनि महामारी नियन्त्रणका लागि विभिन्न उपायलाई अवलम्बन गर्ने जनाएका छन्। यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले बेलायतमा देखा परेको कोरोना भाइरसको नयाँ चक्रको विषयमा सूक्ष्म अध्ययन भइरहेको जनाएको छ। बेलायतमा नयाँ किसिमको कोरोना भाइरस तीव्र गतिमा फैलिरहे पनि त्यति घातक नभएको बताइएको छ। विश्वभर कोरोना भाइरसका कारण हालसम्म 7,71,00,000 भन्दा बढ़ी संक्रमित भएका छन् भने 16,79,000 भन्दा बढ़ीको मृत्यु भएको छ। 5,40,00,000 भन्दा बढ़ी कोरोना संक्रमित निको भएको कोरोना सम्बन्धी तथ्याङ्क अध्यावधि गरिरहेको संस्था वर्ल्ड मिटरले जनाएको छ। अफगानिस्तानको राजधानी काबुलमा भएको एक कार बम विस्फोटमा परि कम्तीमा 9 जनाको मृत्यु भएको छ। सांसदलाई लक्षित गरी भएको सो विस्फोटमा सांसद लगायत महिला तथा बालबालिकाहरूको समेत ज्यान गएको बताइएको छ। यसै गरी तालिबान विद्रोहीको आधार क्षेत्र मानिने कान्दाहारमा गरेको सुरक्षा कार्यवाहीमा कम्तीमा 74 विद्रोहीको मृत्यु भएको अफगान रक्षा मन्त्रालयले जनाएको छ। अमेरिकी प्रतिनिधिले तालिबान समूहसँग अफगानिस्तानको शान्तिका लागि गरेको सम्झौतापछि केही मत्थर बनेको द्वन्द सरकार र विद्रोहीले आफ्नो प्रभाव देखाउन गरेका आक्रमण र प्रत्याक्रमणका कारण थप सक्रिय देखिँदा सम्झौताबाट आशावादी बनेको विश्व समुदाय चिन्तित बनेको छ। त्यहाँको रक्षा मन्त्रालयले ट्वीटर मार्फत सूचना जारी गरी कान्दाहारको झेरिया, दाद, पंजाब र अर्गानदाव जिल्लाहरूमा गरिएका कार्यवाहीमा 74 तालिबानी लड़ाकूको मृत्यु भएको जनाएको छ। अब मौसम। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि आंशिक बदली हुने र बाँकी भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 16 18 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मन्त्री परिषदको सिफारिशमा प्रतिनिधि सभा विघटन, आगामी वैशाख 17 र 27 गते दुई चरणमा निर्वाचनको मिति घोषणा। प्रतिनिधि सभा विघटनको निर्णयमा असहमति जनाउँदै सरकारका सात मन्त्रीद्वारा सामूहिक राजीनामा। प्रतिनिधि सभा विघटन गरी निर्वाचनमा जाने सरकारको निर्णय मुलुकलाई अस्थिरता र अराजकतातर्फ धकेल्ने कदम भएको नेपाली कांग्रेसको प्रतिक्रिया। संवैधानिक परिषदद्वारा विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिश र कोरोना महामारी पुनः फैलन थालेको भन्दै युरोपका अधिकांश मुलुकहरूद्वारा लकडाउनको घोषणा। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 9 बजेको समाचार। सकियो, अब नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।